नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल चैत 18 गते बुधबार, चैत शुक्ल चतुर्दशी तिथि। तदनुसार 1 अप्रेल सन् 2026, नेपाल सम्वत 1146, आज चौलाथ्व 14। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर कान्तिपुर दैनिकबाट लिँदैछौं। विदेशबाट फर्केका दिपसनले फलाए 229 मुरी धान शीर्षकको खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। पाँच थरको फाल्गुनन्द गाउँपालिका सातका दिपसन चेमजोङ 20 वर्षकै उमेरमा रोजगारीका लागि कतार पुग्नु भएको थियो। त्यहाँ 8 वर्ष श्रम गर्नुभयो, त्यसपछि गाउँ फर्किएर खेतीमा लाग्नुभयो र पहिलो वर्षमै 229 मुरी धान फलाउनुभयो। 229 मुरी धान फल्ने खेत सबै चेमजोङको आफ्नै होइन, उहाँको खेत 10 रोपनी मात्रै छ। उहाँले अधिया र कुटमा 35 रोपनी खेत लिनुभएको थियो, त्यसपछि ब्याड नै 90 पाथीको राख्नु भएको थियो। पालिकामै सबैभन्दा धेरै धान फलाउनुभएका दिप्सनलाई गाउँपालिकाले कदरपत्र र नगद पुरस्कारसहित सम्मान गरेको छ। बढ़ी धान फलाउने अरू 57 किसान पनि गाउँपालिकाबाट सम्मानित भएका छन्। 29 वर्षीय चेमजोङ पालिकाले ल्याएको उत्कृष्ट किसान प्रोत्साहन कार्यक्रमले कृषि कर्ममा लाग्न आफूलाई प्रोत्साहन गरेको बताउनुहुन्छ। विदेशमा पैसा धेरै देखिन्छ तर धेरै जोखिम मोल्नुपर्छ, मेहनत गर्ने हो भने परिवारसँगै बसेर राम्ररी कमाउन सकिने रहेछ, उहाँ भन्नुहुन्छ। विदेशतिर मन बहलाउँदै गरेका युवालाई यतै केही गर्न उहाँ सल्लाह दिनुहुन्छ। फाल्गुनन्द एकका मकर बहादुर तामाङले यो वर्ष 158 मुरी 8 पाती धान फलाएर दोस्रो पुरस्कार पाउनु भएको छ। यो प्रसंग आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। नयाँ संसदलाई पुरानै चुनौती शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौं। आकस्मिक रूपमा विघटन भएको करिब 7 महिनापछि जनप्रतिनिधिमूलक प्रतिनिधि सभाको पहिलो अधिवेशन शुरू हुने संघारमा छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा अधिवेशनको आह्वान गर्नुभएको छ। भदौ 23 र 24 जेन्जी आन्दोलनपछि 27 गते प्रतिनिधि सभा विघटन भएको थियो। फागुन 21 गतेको निर्वाचनबाट चुनिएका नयाँ सदस्यको शपथसँगै नवनिर्वाचित प्रतिनिधि सभाको पहिलो अधिवेशन चैत 19 गते प्रारम्भ हुन लागेको हो। विधायकीय कार्य र संसदीय निगरानीको फितलो प्रदर्शनले संसदमाथि पछिल्ला वर्षमा प्रश्न उठिरहेका छन्। नियमित कामकाजले संसदमाथि उठेका प्रश्न निरूपण हुन नसक्ने अवस्थामा छैनन्। विधायकी सँगै संसदीय निगरानीका अन्य कार्यलाई खरो रूपमा अघि बढ़ाउनु पर्ने दायित्व र जनमत नवनिर्वाचित संसद समक्ष छ। संसद र समितिबाट हुने निगरानी कार्य प्रभावकारी बन्न नसकेको आरोप जनप्रतिनिधिमाथि निरन्तर छ। अहिले पनि निर्वाचित नयाँ संसदलाई पुर्याउने चुनौती कायम छन्। संसदका पूर्व महासचिव सूर्य किरण गुरूङ नयाँ संसदलाई केही नयाँ गर्नुपर्ने दबाव रहेको बताउनुहुन्छ। गुरूङ भन्नुहुन्छ, संसदका धेरै नियमित काम नै हुन्छन्, अब अधिवेशन शुरू भएपछि सभामुख र उपसभामुख चयन गर्ने, नीति तथा कार्यक्रम र बजेटका काम तत्काल गर्नुपर्नेमा पर्छन्। यसपटक एकल बहुमत प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राइट टू रिकल समेतको कुरा लिएर आएको छ। यसले पनि सांसदलाई केही न केही नयाँ गर्ने दबाव छ, यसकारण यो दबाव संसदलाई समेत छ। यो समाचार आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। आजको कान्तिपुर दैनिकमा एसईई भोलिदेखि शिक्षक र पुस्तक अभावले आधा पाठ पढ़ेर परीक्षा दिँदै कर्णालीका विद्यार्थी शीर्षकको खबरलाई प्रमुख खबरका रूपमा प्रकाशन गरेको छ। देशभर माध्यमिक शिक्षा परीक्षा एसईई बिहिबार शुरू हुँदैछ, तर शिक्षक र पुस्तक अभावका कारण कर्णालीका विद्यार्थी आधा कोर्स पढ़ेर एसईई दिनुपर्ने बाध्यतामा छन्। कालीकोटको शुभकालिका गाउँपालिका एक छाती स्थित जनता माध्यमिक विद्यालयकी कक्षा 10 छात्रा जमुना रोक्काले यस वर्ष अधिकांश विषयको कोर्स पूरा नभएरै एसईई दिँदै हुनुहुन्छ। अंग्रेजीको 7, विज्ञानको 13, गणितको 10 युनिटसम्म मात्र पढ़ाई भएको थियो, त्यसपछि जाडो विदा भयो। उहाँले भन्नुभयो, त्यसता धेरै साथी ट्यूशन पढ्न सुर्खेत र मानमा गएपछि नियमित पढ़ाई नै भएन। स्कूलले कोचिङ पढ़ायो तर पनि सबै कोर्स सकिएन। जनता माविमा कक्षा 9 र 10 मा स्थायी दरबन्दीको शिक्षकको संख्या शून्य छ। पालिका र संघीय अनुदानबाट माध्यमिक तहमा अंग्रेजी र गणितका दुई शिक्षक राखिएका छन्। प्राथमिक तहका शिक्षक दिपेन्द्र अधिकारीले विज्ञान विषय पढ़ाउँदै आउनुभएको छ। असार साउनमा वर्खे विदा भयो, लगत्तै जेन्जी आन्दोलनले दुई साता पढ़ाई रोकियो। अधिकारीले भन्नुभयो असोजमा दशैं तिहार र पुष माघमा जाड़ो विदाले पनि असर पार्यो। यो विद्यालयबाट 28 जनाले एसई दिँदैछन्। पालिकाको शिक्षा शाखा प्रमुख नवराज आचार्यका अनुसार शुभ कालिकाका 7 मावि मध्ये 5 वटामा कक्षा 9 र 10 मा दरबन्दी शून्य छ, जसका कारण अधिकांश प्राथमिक तहका शिक्षकले एसई दिने विद्यार्थीलाई पढ़ाउनु पर्ने बाध्यता छ। यही कारण विद्यार्थी ट्यूशन पढ्न मानमा र सुर्खेत जाने गरेको उहाँको भनाई छ। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा वैदेशिक रोजगारीमा जाने श्रमिक मैत्री निर्णय, स्वास्थ्य परीक्षणको सिन्डिकेट खारेज शीर्षकको खबर प्रकाशित छ। वैदेशिक रोजगारीमा जाने श्रमिकबाट चर्को शुल्क असुल्दै सीमित संस्था मार्फत सञ्चालन हुँदै आएको स्वास्थ्य परीक्षणको सिन्डिकेट सरकारले खारेज गरेको छ। नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खुला प्रतिस्पर्धी र विश्वसनीय प्रणाली लागू गर्ने गरी पुरानो व्यवस्था अन्त्य गर्ने निर्णय लिएको हो। मन्त्री दीपक कुमार शाहले मंगलबार लिएको निर्णय अनुसार तोकिएको मात्र नभई अब सरकारी वा निजी जुनसुकै अस्पतालबाट गरिएको स्वास्थ्य परीक्षणको प्रतिवेदन मान्य हुनेछ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। नयाँ पत्रिकाबाटै काज लिएर सुगममा बसेका 14 विशेषज्ञ चिकित्सक र दरबन्दी भएकै विशेषज्ञ चिकित्सक दरबन्दी भएकै अस्पताल फिर्ता शीर्षकको खबर लिँदैछौ। सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सकदेखि अन्य स्वास्थ्यकर्मीको अभाव भइरहेका बेला पहुँचका आधारमा सुगम तथा शहरी क्षेत्रका अस्पताल तथा सरकारी कार्यालयमा काजमा कार्यरत विशेषज्ञ चिकित्सकलाई दरबन्दी भएकै अस्पतालमा फिर्ता पठाइएको छ। स्वास्थ्य मन्त्रालयले 16 चैतमा निर्णय गर्दै 14 जना चिकित्सकलाई दरबन्दी भएकै अस्पतालमा फिर्ता पठाएको हो। अस्पतालमै दरबन्दी भए पनि विशेषज्ञ चिकित्सकहरू पहुँचका आधारमा आफूलाई सहज हुने ठाउँमा कार्यरत रहँदै आएका छन्। अझ कतिपय चिकित्सक अस्पतालमै दरबन्दी हुँदा पनि पहुँचकै आधारमा मन्त्रालयमा काजमा बसिरहेका छन्, जसकारण बिरामीले उपचार सेवा समेत पाउन कठिन हुने गरेको छ। नयाँ सरकार बनेसँगै स्वास्थ्य मन्त्रालय निर्मम भएर काजमा कार्यरत चिकित्सकलाई फिर्ता गर्न लागेको छ। सोमबार दरबन्दी अस्पतालमा भएर पनि पहुँचका आधारमा काजमा बसिरहेका 9 र 10 तहका 14 जना विशेषज्ञ डाक्टरको काज फिर्ता गरिएको छ। त्यो चिकित्सक आफूलाई पाएक पर्ने गरी काजमा बस्दा सरकारी अस्पतालले जनशक्तिको अभाव खेप्दै आएका थिए। यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौं। फेवा अतिक्रमण हटाउने कार्य तीव्र शीर्षकको खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। गण्डकी क्षेत्रका कैयौं मानिसको जीविकोपार्जन र मुलुककै पर्यटकीय अर्थतन्त्रमा ठूलो योगदान दिएको पोखराको फेवाताल मानवीय र प्राकृतिक दुवै थरी अतिक्रमणले खुम्चिँदै गएको छ। यसको संरक्षणका लागि सरकारका प्रयास तथा अतिक्रमण हटाउन अदालतका आदेश समेतलाई व्यवस्था भइरहेको सन्दर्भमा नयाँ निर्वाचित सरकारका प्रधानमन्त्री बालेन्द्र शाहको प्राथमिक चासोमै फेवा अतिक्रमण हटाउने कार्य परेको छ। फेवाताल किनारमा अहिले पनि मापदण्डभित्रै संरचना बनिरहेका छन् भने ताल सिरानको सिमसार पूर्ने र पूरिने क्रम पनि जारी छ। तालको अतिक्रमण हटाउने सम्बन्धमा पोखरा महानगरपालिका लगायत सरकारी निकायबाट विभिन्न समयमा अध्ययन र प्रयास हुँदै आए पनि यसको कार्यान्वयन पक्ष भने फितलो भएको देखिन्छ। अहिले भने फेवातालको अतिक्रमण हटाउने काममा तीव्रता आएको छ। सर्वोच्च अदालतले दिएको आदेशलाई कार्यान्वयन गर्न प्रदेश सरकार र पोखरा महानगरपालिकाले सो अभियानलाई अगाडि बढ़ाइरहेका छन्। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। तपाईं अहिले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन। सजिलो अनलिमिटेड प्याक सबै थोक एकैसाथ
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक हरेक पल उपयोगी हरेक पल खास
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन् छानी छानी लिनुहोस् यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ
नेपाल टेलिकम राष्ट्रको संचार
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू आजको राजधानी दैनिकमा बिचौलिया व्यवसायी दीपक भट्टको राहदानी रोकका शीर्षकको खबर प्रकाशित छ यो खबर आजका प्राय सबैजसो दैनिक पत्र पत्रिकामा देखिन्छ राजधानी दैनिकमा उल्लेखित समाचार अनुसार नेपालमा हुने ठूला ठूला ठेक्कापट्टामा बिचौलियाका रूपमा रहने विवादास्पद व्यवसायी दीपक भट्टको राहदानी रोका गर्दै सरकारले उहाँमाथि सम्पत्ति शुद्धिकरण अभियोगमा अनुसन्धान थालेको छ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको सिफारिशमा सरकारले राजनैतिक संरक्षणमा सुरक्षित बस्दै आएका भट्टलाई कार्यवाही थालेको हो सुशीला कार्की नेतृत्वको सरकारलाई समेत प्रभावमा पारेर आफू विरूद्धको अनुसन्धान रोक्दै आएका भट्ट गृहमन्त्री सुदन गुरूङको निर्देशनमा प्रभावकारी अनुसन्धानमा तानिनु भएको हो पछिल्लो समय नेपालमा वित्तीय अपराध अपैध सम्पत्ति आर्जन र त्यससँग जोड़िएका बिचौलिया सञ्जालका नायिकाका रूपमा भट्टलाई लिइदै आएको छ गवर्नर नियुक्तिदेखि ठूला ठूला राजनैतिक लाभका पद सिफारिशकामा समेत बेला बखत भट्टको नाम मुसिँदै आएको छ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनीमाथि अनुसन्धान तीव्र बनाएसँगै अध्यागमन विभागले उनलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढ़ाएको छ उनको पासपोर्ट समेत रोक्का गरिएको बताइएको छ यो खबर राजधानी दैनिकबाट लिएका हौं राजधानी दैनिकबाटै त्रिविका रजिस्ट्रार रिजालको दुईवटा नागरिकता अदालतले तोक्यो 500 जरिवाना शीर्षकको खबर लिँदैछौ त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रारमा प्राध्यापक डाक्टर केदार प्रसाद रिजालको दुईवटा नागरिकता रहेको पुष्टि भएको छ प्रधानमन्त्री बालेन्द्र शाह कुलपति र शिक्षा मन्त्री सस्मित पोखरेल सहकुलपति हुने त्रिविमा रजिस्ट्रार 5 वरीयताको हुने प्रावधान छ जिल्ला अदालत चितवनले रजिस्ट्रार प्राध्यापक डाक्टर रिजालको दुई फरक फरक नागरिकता भेटिएको पुष्टि गर्दै उहाँलाई 5,000 रूपियाँ जरिवाना गर्ने फैसला गरे पनि मंगलबारसम्म त्रिविमा उहाँ रजिस्ट्रारकै रूपमा कार्यरत हुनुहुन्छ यस विषयमा त्रिविका कुनै पनि पदाधिकारीले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनुभएको प्रसंग राजधानी दैनिकले प्रकाशन गरेको छ ओली पक्राउ विरूद्ध एमाले देशव्यापी आन्दोलनमा शीर्षकको खबर अन्नपूर्ण पोस्टबाट लिँदैछौ यो खबर पनि आजका प्राय सबैजसो पत्र पत्रिकामा देखिन्छ पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ विरूद्ध एमाले देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ पार्टी अध्यक्ष ओली र कांग्रेस नेता एवं पूर्व गृहमन्त्री लेखकलाई प्रतिशोधपूर्ण र बदला प्रेरित गिरफ्तार गरिएको भन्दै एमाले आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको हो मंगलबार बसेको एमाले सचिवालय बैठकले पालिका र वड़ा तहसम्मै आन्दोलनका कार्यक्रम तय गरेको छ चैत 25 गते जिल्ला तहमा आन्दोलन केन्द्रित वृहत भेला गर्ने निर्णय भएको पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो चैत 28 गते सबै पालिकामा विरोध प्रदर्शनको निर्णय पनि एमाले गरेको छ यस्तै वैशाख 3 गते वड़ा तहमा भेला गर्ने वैशाख 7 गते प्रदेशका राजधानीमा प्रदर्शन गर्ने वैशाख 12 गते राजधानीमा विरोध प्रदर्शन गर्ने निर्णय एमाले गरेको छ यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौं आजको कारोबार दैनिकबाट आयातमा मात्र जोड़ियो अर्जेन्टिनासँगको व्यापारिक सम्बन्ध शीर्षकको खबर लिँदैछौ भौगोलिक रूपमा निकै टाढा रहेको दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनासँग नेपालको वैदेशिक व्यापार उच्च दरमा बढ़िरहे पनि यसमा निर्यातको अंश भने दयनीय रहेको छ मंसार विभागका अनुसार आयात व्यापारमा भारत र चीनपछि अर्जेन्टिना तेस्रो नम्बरमा छ तर निर्यात गन्तव्यको सूचीमा यो मुलुक पर्दैन नेपालमा चालू आर्थिक वर्ष 2082-83 को 8 महिनामा अर्जेन्टिनाबाट 75,04,91,00,000 बराबरको वस्तु आयात भएको छ। आठ महिनामा नेपालले अर्जेन्टिनातर्फ 26,93,000 रूपियाँको वस्तु मात्र निर्यात गरेको छ। यो प्रसंग कारोबार दैनिकमा प्रकाशित छ। खाड़ी युद्धले मल आपूर्तिमा अवरोध, खाद्य सुरक्षाको जोखिम शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। पश्चिम एसियामा जारी तनावका कारण सृजित रासायनिक मलको संकटको असर अमेरिका र युरोपमा देखिन थालिसकेको छ। अमेरिका र युरोपमा मुख्य बाली लगाउने सीजन चलिरहेको छ। यसको असर नेपालमा पनि आगामी केही महिनाभित्रै शुरू हुने पहिलो बाली लगाउने सीजनमा प्रत्यक्ष पर्ने देखिएको छ। पश्चिम एसियामा तनाव शुरू भएको एक महिना बितिसक्दा पनि स्थिति साम्य हुने कुनै संकेत देखिएको छैन। रासायनिक मलको आयात पूर्ण रूपमा अवरूद्ध भयो भने यसले उत्पादनमा गिरावट र बाली नष्ट हुने स्थिति निम्त्याउन सक्ने जानकार बताउँछन्। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। नागरिक दैनिकमा चितवनमा बर्ड फ्लू पुष्टि, करिब 19,000 कुखुरा नष्ट शीर्षकको खबर प्रकाशित छ। चितवनमा बर्ड फ्लू संक्रमण देखिएपछि करिब 19,000 कुखुरा नष्ट गरिएको छ। भरतपुर महानगरपालिका 4 स्थित एक व्यवसायिक कुखुरा फर्ममा संक्रमण पुष्टि भएपछि नियन्त्रणका लागि दानासहित कुखुरा नष्ट गरिएको हो। पशु सेवा कार्यालय चितवनका अनुसार संक्रमित फर्मबाट 17,950 लेयर्स कुखुरा र नजिकैको अर्को फर्मबाट 913 स्थानीय कुखुरा नष्ट गरिएको छ। अखबार कार्यक्रम आजलाई यति नै, यसपछि अन्तरसंवाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद। दीपक जोशीले बिदा दिनुहोस्। नमस्कार।